चल रहा था। तो हमने सबसे पहले शहवत के ऊपर गुफ्तगू की, फिर उसके बाद हमने गुस्सा और गजब के ऊपर गुफ्तगू की। कल का उन्वान यही था, गजब गुस्से के ऊपर। काफी देर बातचीत होती रही और मुझे भी तसल्ली थी कि माशाल्लाह ये टॉपिक ऐसे है, आज मैं जितना लंबा बोलता रहूं किसी को गुस्सा नहीं आ सकता। और आज का उन्वान बुख्ल। हमारे मशायख ने इंसान के सीने में कुछ लताइफ की निशानदेही की, उसमें पहले के साथ शहवत वाबस्ता, दूसरे के साथ गजब वाबस्ता, तीसरे के साथ बुख्ल वाबस्ता। उस तरतीब से हम चल रहे हैं। ये बुख्ल क्या होता है? शरीयत ने कहा कि जिस बंदे को अपना माल बीवी बच्चों पे खर्च करते हुए मुश्किल महसूस हो, या अल्लाह के रास्ते में ज़कात देते हुए मुश्किल महसूस हो, तो ये दोनों में से कोई भी एक अलामत उसके अंदर बखालत की दलील है। बीवी बच्चों पे भी खर्च करने को दिल नहीं चाहता, और ज़कात देते हुए भी दिल घबराता है। तो हकूकुल इबाद हकूकुल्ला दोनों को सामने रखा उन्होंने। चुनाचे जिसको अल्लाह नेमत दे तो वो जायज लिमिट में अपने अहले खाना पर जरूर खर्च करे, जायज लिमिट में अपने अहले खाना के ऊपर जरूर खर्च करे। क्योंकि अल्लाह रब्बुल इज्जत ने इरशाद फरमाया, खैरुकुम, नबी अली सलाम ने इरशाद फरमाया, खैरुकुम खैरुकुम लि अहलिही, तुम में से सबसे बेहतर वो है जो तुम में से अपने अहले खाना के लिए बेहतर है। और नबी अली सलाम ने यह भी फरमा दिया कि आदमी जो खर्च करता है दीन के लिए वो सदका होता है, जो अपने अहले खाना पर खर्च करता है वो इसके लिए बेहतरीन सदका होता है। तो अहले खाना पर इंसान खर्च करे जो जरूरत के मुताबिक है। और अगर इंसान हकूकुल इबाद में कमी करे या हकूकुल्ला में कमी करे तो इसको बखालत कहते हैं। और अल्लाह रब्बुल इज्जत को सखी से मोहब्बत है, और बकील बखील बंदे के साथ अल्लाह रब्बुल इज्जत को नफरत है। चुनाचे अल्लाह ताला इरशाद फरमाते हैं, व मन यूक शुह नफ्सिही फउलाइका हुमुल मुफ्लिहून। शोह कहते हैं बुखल को, नफ्स के अंदर बुखल होता है, कंजूसी होती है। अल्लाह ताला फरमाते हैं कि जो इससे बच गया ये यकीनन फलाह पाने वाला बंदा है। और सुनिए कुरान अजीमुशान, अल्लाह ताला इरशाद फरमाते हैं, वला यहसबन्नल्लज़ीन यबखलून बिमा आताहुमुल्लाहु मिन फज़लिही हुवा खैर। के कंजूस लोग ये मत समझें कि जो उनको अल्लाह ने दिया उनके लिए खैर है, बल हुवा शर्रुल्लहुम, ये इनके लिए शर है। सयुतवकून बिमा बखिलू बिही यौमल क़ियामा, हम क़ियामत के दिन इसकी जंजीरें बनाकर इस बंदे को बांध कर जहन्नम के अंदर डालेंगे। कुरान, अल्लाह अकबर। तो आदमी अगर बखालत करके सोचता है कि मेरा बैंक बैलेंस बढ़ रहा है, तो अल्लाह फरमाते हैं कि ये मत सोचो कि खैर है, ये तुम्हारे लिए अब शर है। बल हुवा शर्रुल्लहुम, ये उनके लिए शर है, और इसी का तौक बनाकर हम इसी में जकड़ कर इनको जहन्नम के अंदर डालेंगे। और कुरान मजीद में एक जगह फरमाया, वमई यबखल फइन्नमा यबखल अन नफ्सी, कि जो इंसान बखालत करता है वो अपने आप से बखालत कर रहा होता है। نبی علیہ السلام نے ارشاد فرمایا تم بخل سے دور رہو، تم سے پہلی قومیں اسی بخل کی وجہ سے تباہ کر دی گئیں۔ چنانچہ ابلیس کہتا ہے کہ سخی سے مجھے دشمنی ہے اور بخیل میرا پکا یار ہے۔ اور بخالت کے بارے میں ایک حدیث پاک، اللہ اکبر کبیرہ، حدیث پاک میں ہے، نبی علیہ السلام نے ارشاد فرمایا کہ اللہ رب العزت نے قسم کھا کر فرمایا کہ میں بخیل کو کبھی اپنی جنت میں داخل نہیں ہونے دوں گا، قسم کھا کر فرمایا کہ میں بخیل کو اپنی جنت میں داخل نہیں ہونے دوں گا۔ تو اللہ تعالیٰ کو بخالت سے کتنی زیادہ نفرت ہے، اس کے بدلے سخاوت اللہ تعالیٰ اس کو پسند فرماتے ہیں۔ مگر سخاوت کا مطلب فضول خرچی بھی نہیں، وہ بھی شیطان کا بھائی بن جاتا ہے بندہ۔ تو شریعت نے اعتدال کی زندگی بتائی، اعتدال کی زندگی گزاریں گے تو اللہ رب العزت کی نعمت کی یہ قدردانی ہوگی۔ اور یہ ذہن میں رکھیں کہ انسان کو جب اللہ رب العزت مال دیں، حرام سے اپنے آپ کو بچانے کی کوشش کرے، اس لیے کہ جو مقدر میں ہے اس نے آ کے رہنا ہے، جو مرضی ہو جائے مل کے رہتا ہے۔ ایک صاحب ڈھاکہ میں رہتے تھے، جب ملک کی پارٹیشن کا مسئلہ ہوا تو ان کو اچانک فلائٹ لے کر کراچی آنا پڑا، ان کی بیوی کے سر کے اوپر فقط دوپٹہ تھا، کچھ نہیں تھا جو لے کر آئے، اور کتنے مالدار تھے کہ وہاں ان کے ملک کے اندر کئی درجن پیٹرول سٹیشن، گیس سٹیشن تھے، ان کے پاس مال اتنا تھا اس زمانے میں شاید 8 روپے کا ڈالر تھا اس زمانے میں۔ ان کا ایک اکاؤنٹنٹ ان کے 2 لاکھ روپے لے کر بھاگ گیا، 2 لاکھ روپے لے کر بھاگ گیا، اور 4-6 مہینے کے بعد ان کو ضائع کر کے آنسو بہاتا ہوا آ گیا، غلطی ہو گئی فلاں ہے، انہوں نے معاف بھی کر دیا، نوکری پہ بحال بھی کر دیا، اتنا اللہ نے مال دیا تھا۔ اب ایسا بندہ جس کے پاس اتنا مال ہے، اچانک اپنی جان بچا کر فلائٹ لے کر وہ اس حال میں کراچی اتر رہا ہے کہ فقط بیوی کے سر پہ دوپٹہ، کچھ ان دونوں کے پاس نہیں تھا۔ ان کے ایک بڑے بھائی یہاں رہتے تھے، ان کے گھر آ گئے۔ اب بینکوں میں جو ملین بلین پیسے تھے وہ سارے کے سارے وہیں رہ گئے۔ بہت بڑا صدمہ، اتنا بڑا شوق ان کو ملا، قریب تھا کہ نروس بریک ڈاؤن ہو جاتا۔ ان کی بیوی بڑی سمجھدار تھی، وہ جانتی تھی کہ جو چلا گیا وہ آ تو سکتا نہیں، اب اگر دل کو لگا لیا اور نروس بریک ڈاؤن ہو گیا تو ہم ویسے ہی زندگی سے چلے جائیں گے۔ تو وہ کہنے لگے کہ ہم جب دسترخوان پہ کھانا کھانے بیٹھتے نا تو میری بیوی جان بوجھ کے ٹاپک چھیڑتی اور کہتی کہ بس میں عورت زاد ہوں، کمزور ہوں، میرا دل بہت ہی چھوٹا ہے، مجھے بہت اس کی جو ہے نا فکر لگ گئی ہے، اور میرے میاں پتہ نہیں ان کا دل کتنا بڑا ہے، انہوں نے تو اس کو ہاتھوں کی میلی بنا کے اتار دیا۔ جب بیوی ایسی باتیں کرتی تو کہنے لگے مجھے بھی دل بڑا کرنا پڑتا، میں بھی ذرا ہمت سے بیٹھتا کہ بھائی میں ڈپریس نظر نہ ہوں۔ خیر اس نے باتیں کر کر کے اس نے مجھے ڈپریشن سے آلموسٹ نکال لیا کہ بھائی ڈپریس تو اس کو ہونا چاہیے تھا۔ یہ کہتی ہے کہ جی مقدر میں جو ہوتا ہے وہ تو ملنا ہے۔ جب تھوڑا میں ڈپریشن سے نکلا تو ایک دن بیوی نے کہا کہ دیکھیں ہمارا پروردگار جو وہاں تھا وہی یہاں ہے، جو مقدر وہاں تھا وہی مقدر یہاں، گھبراتے کیوں ہیں؟ آپ کسی کام میں ہاتھ ڈالیں اللہ آپ کو غنی کر دیں گے، یہ آپ کے نصیب ہیں، کیوں گھبراتے ہیں؟ کہنے لگے میں نے بھائی سے پیسے ادھارے لیے اور ایک ٹرک خریدا گڈز ٹرانسپورٹیشن کے لیے، اللہ نے میرے کام میں ایسی برکت دی کہ 5 سال کے اندر میں 200 ٹرکوں کی کمپنی کا مالک بن چکا تھا۔ اللہ نے پھر وہ نعمت دی، تو مقدر ہے نا، جہاں جائے گا اللہ اس کو دے گا۔ ہمارے ایک اور بڑے قریبی ساتھی ہیں، وہ دفتر میں کام کرتے تھے، ساری عمر دفتر میں کام کرتے کرتے ریٹائرمنٹ لی۔ اللہ کی شان کہ ان کو کوئی 10-15 لاکھ روپے ریٹائرمنٹ بینیفٹ کے طور پر ملے دفتر کی طرف سے۔ انہوں نے سوچا کہ میں اپنے بچوں کے لیے کہیں انویسٹ کر دیتا ہوں، تو ایک ان کا جاننے والا تھا، ان کو انہوں نے وہ 10-15 لاکھ دے دیے کہ بھائی بچوں کا چلتا رہے خرچہ، کچن کا مسئلہ چلتا رہے۔ اللہ کی شان کہ وہ بدنیت آدمی تھا، اس بندے نے 2 سال میں وہ سارے کے سارے پیسے زیرو کر کے